الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد قال رسول الله صلى الله تعالى عليه وسلم يا حي يا قيوم برحمتك أستغيث أصلح لي شأني كله ولا تكلني إلى نفسي طرفة عين. حضرت والا ہمارے شیخ پیر و مرشد شیخ العرب والعجم عارف باللہ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ حضرت والا کا ایک کتابچہ اور رسالہ ہے جس کا نام ہے کہ ایمان پر خاتمے کے سات مدلل نسخے. اس میں حضرت والا نے ایمان پر خاتمے کے کچھ نسخے سات باتوں کو ذکر فرمایا ہے، جن میں سے ایک بات ہے کہ اذان کا جواب دینا. سرور عالم جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں کہ اذا سمعتم الاذان قولوا مثل ما يقول المؤذن، کہ جب تم اذان کی آواز سنو تو وہی کہو جو مؤذن کہتا ہے. لہذا جب مؤذن کہے اللہ اکبر اللہ اکبر تو اس کے جواب میں یہی ہے اللہ اکبر اللہ اکبر. جب اس نے کہا اشہد ان لا الہ الا اللہ تو جواب بھی اشہد ان لا الہ الا اللہ. اشہد ان محمد رسول اللہ اس کا جواب اشہد ان محمد رسول اللہ. اور حی علی الصلاح اور حی علی الفلاح کے جواب میں آپ صلی اللہ تعالی وسلم نے بھی خود فرمایا کہ کہو لا حول ولا قوۃ الا باللہ. اور فجر کی اذان میں جو جملہ ہے الصلاۃ خیر من النوم، اس کے جواب میں ہے صدقتا وبررتا صدقتا وبررتا. اور یہ جملہ بھی عجیب ہے، سرور عالم جناب رسول اللہ صلی اللہ تعالی وسلم کا معمول مبارک تھا کہ تہجد کے بعد آپ آرام فرماتے تھے، اور آپ صلی اللہ علیہ وسلم کا اس آرام فرمانے سے وضو نہیں قطع ہوتا تھا. یہ آپ صلی اللہ علیہ وسلم کے لیے خاص ہے. اور بھی بہت سارے خواص ہیں جو آپ ہی کے لیے ہیں، اس میں سے ایک یہ بھی. حضرت بلال رضی اللہ تعالیٰ عنہ مؤذن رسول بھی کہلاتے ہیں، اور وہ آپ کے خزانچی بھی تھے، آپ کے پرسنل سیکرٹری بھی تھے. لہذا آپ کا لین دین حساب کتاب حضرت بلال رضی اللہ تعالیٰ عنہ کے پاس تھا، آپ کے جو گھر تھے ان کا حساب کتاب یہ سب حضرت بلال رضی اللہ تعالیٰ عنہ اس لیے آپ کے پرسنل سیکرٹری اور خزانچی بھی تھے، ٹریجرر. لہذا اذان اور مؤذن بھی تھے. اور یہ جو اذان میں مؤذن کانوں میں انگلی ڈالتا ہے، یہ حضرت بلال رضی اللہ تعالیٰ عنہ کانوں میں انگلی ڈال کر اذان دیتے تھے. حضرت ابو محذورہ رضی اللہ تعالیٰ یہ مکہ شریف کے مؤذن تھے، وہ کان پر ہاتھ رکھتے تھے. تو حضرت بلال رضی اللہ تعالیٰ عنہ اذان دے کے فجر کی اذان دے کے معمول تھا کہ وہ آ کر نبی صلی اللہ علیہ وسلم کو اطلاع کرتے تھے نماز کی. حضرت عائشہ رضی اللہ حضرت والا رحمت اللہ علیہ نے سنایا کہ نبی صلی اللہ تعالی وسلم آرام فرما تھے, حضرت بلال رضی اللہ تعالیٰ عنہ آئے اور آواز لگائی الصلاۃ قائم, کہ نماز تیار ہے. حضرت عائشہ رضی اللہ تعالی عنہ نے جواب میں فرمایا کہ والرسول نائم, کہ رسول صلی اللہ تعالی وسلم تو آرام فرما رہے ہیں. تو یہ ایک جملہ کہتے ہوئے آگے بڑھے کہ الصلاۃ خیر من النوم, کہ نماز نیند سے بہتر ہے. نبی صلی اللہ تعالی وسلم کچھ دیر میں بیدار ہوئے, اس مکالمے کا ذکر کیا, آپ نے حضرت بلال رضی اللہ تعالی سے فرمایا کہ اس جملے کو تم اپنی فجر کی اذان میں شامل کر لو. سبحان اللہ, یہ ہے اس جملے کی تاریخ جو کہ حضرت والا رحمت اللہ علیہ سے بارہا سنی. تو اذان کا جواب دیا, اس کے بعد ہے اللہ اکبر اللہ اکبر, وہی جواب اللہ اکبر اللہ اکبر, پھر لا الہ الا اللہ. حدیث شریف میں آتا ہے کہ ثم صلوا علیہ, نبی صلی اللہ تعالی وسلم فرماتے ہیں کہ مجھ پر درود شریف پڑھو, پھر مجھ پر درود شریف پڑھو. ثم مغائرت کے لیے آتا ہے, تازہ پتا چلا کہ اذان کا جواب دینے کے بعد درود شریف پڑھے. اس میں وہ بھی ہو گیا کیونکہ آپ نے فرمایا قولو مثل ما یقول المؤذن, مؤذن جیسے بولے تم بھی وہی بولو, مؤذن نے اشہد ان محمد رسول اللہ کا تم بھی یہی کہو. لیکن کیسا عاشق ہو کہ آقا کا نام آئے اور درود شریف نہ پڑھے. لہذا آپ صلی اللہ علیہ وسلم نے خود سکھا دیا کہ ثم صلوا علیہ, اب مجھ پر درود شریف پڑھو. لیکن اس پہ ظاہر بات ہے اعلی لاؤڈ اسپیکر نہیں ہے, یعنی لاؤڈ اسپیکر پر درود شریف پڑھو. اور اس کے بعد پھر آپ نے فرمایا یہ دعا پڑھو جو دعائے وسیلہ کے نام سے معروف ہے, اور وہ دعا کیا ہے, اللہم رب هذه الدعوة التامة والصلاة القائمة آت محمد الوسيلة والفضيلة وابعثه مقاما محمودا الذي وعدته إنك لا تخلف الميعاد. اس میں درجۃ الرفیع بھی نہیں ہے جو میں نے پڑھی, اور یہ بخاری شریف کی روایت ہے, اور ورزقنا شفاعت و یوم القیامہ بھی نہیں ہے. ہمارے بہت سارے حضرات ایک بات کو پیش کیا کرتے ہیں کہ جی جب ان سے کہا جائے کہ دیکھو نبی صلی اللہ علیہ وسلم کی جو دعا ثابت ہے ویسے ہی پڑھو, کہتے ہیں جی کیا برا مطلب ہے, تو ہرگز برا مطلب نہیں ہے, یہ مانے بھی نہیں ہے. کہا پھر کیا حرج ہے پڑھنے میں, میں نے کہا کوئی حرج نہیں ہے, بس پاسپورٹ جب بنانے کے لیے جانا یا شناختی کارڈ بنوانے جانا تو اپنے گھر میں لیزر پرنٹر پر پرنٹ آؤٹ نکال کے اور بہت بڑھیا والا پیپر استعمال کر کے وہ پاسپورٹ یا شناختی کارڈ میں لے جانا. کہا یہ کیوں لے کر آؤ, کہا آپ کے یہاں کا پیپر اچھا نہیں ہے, میں اس سے بڑھیا لے کر آیا ہوں اور بہت ویل ڈیزائن کر کے لایا ہوں. تو پھر وہ کیا کرے گا, میں زبان سے تو نہیں بولتا, ہاتھ سے بتا دیتا ہوں, یوں کرے گا وہ پیپر کو, یوں کرے گا وہ, آگے کچھ نہیں کہوں گا. وہ کہے گا کہ بھائی حکومت کا یہ فارم ہے, اب کیا اصول ہے, حکومت کا فارم ہے, اس کا پروفارما ہے, اس پر درخواست دو تو تمہاری درخواست منظور ہے. اس پہ لکھا ہے کہ اپنے باپ کا نام لکھو, کہتا ہے نہیں میں دادا کا بھی نام لکھوں گا. तो दादा का नाम लिखना कोई बुरी बात है क्या? कोई हरज है उसमें क्या? लेकिन जरा ऑफिसर को समझा दे, पहले ऑफिसर को समझा गया फिर मैं भी समझा दूंगा। तो नबी सल्लल्लाहु अलैहि वसल्लम के जो अल्फाज नबूवत हैं, इसमें क्या असर है और क्या चीज है, ये इश्क और मोहब्बत के तकाजा के उसी पर फॉलो करें, पैरवी करें। इसलिए फरमाया कि ये अल्फाज, तो वो दुआ क्या है, اللهم رب هذه الدعوة التامة والصلاة القائمة آت محمدا الوسيلة والفضيلة وابعثه مقاما محمودا الذي وعدته إنك لا تخلف الميعاد। ठीक है जनाब, और सुन्नत की किताब यहां तकसीम होती रहती है, उसमें ये दुआ मौजूद है, ये सारी बातें भी मौजूद है जिस पर हजरत ने फरमाया मुल्ला अली कायद रहमतुल्लाह ने लिखा ला असल लहू। ये अल्फाज अल मशहूर आलल अलसिना, ये जबानों पर मशहूर हो गए और ये हदीस शरीफ के अल्फाज नहीं है। तो अब आगे क्या बात है, मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि इस हदीस शरीफ की बरकत से नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, हदीस शरीफ में आगे फरमाते हैं हल्लत लहू शफाती अई वजबत लहू शफाती, मेरी शफात उसके लिए वाजिब हो जाएगी। अब अमल कितना मुखर, अजान का जवाब दिया, दुरूद शरीफ पढ़ा और दुआए वसीला पढ़ ली, इस पर मिला क्या है, नबी सल्लम की शफात। हजरत वाला रहमतुल्लाह अलैह फरमाते थे कि नबी की शफात मोमिन को मिलेगी, लेकिन हदीस शरीफ पर अमल की तरफ की भी बरकत से जब शिफात लिखी जाएगी तो अल्लाह ताला अपने करम से खात्मा ईमान पर अता फरमाएंगे। फरमाते फफीही इशारतुन इला बशारती हुस्निल खातिमा, इसमें ये खात्मे की बशारत है कि इसका खात्मा हसीन होगा, ईमान पर होगा। अमल मुख्तसर, कितना अजीम शान है। और बाज दफा होता है हमारे मुल्क में कई कई वक्त पे अजाने होती है, एक वक्त में एक अजान का जवाब दे दे काफी है बस। सवाल आता ना कि जितनी अजाने होती है, तो एक वक्त में एक दफा अजान का जवाब दे दे काफी है। इसी तरह एक मसला ये भी याद रखे कि जब मजलिस चल रही है इल्मी मजलिस, उस मजलिस में तस्बीह पढ़ना ये अदब के खिलाफ है कि दो दो इबादतें जमा ना करें। यहां तक के अगर इस वक्त अजान भी शुरू हो जाए, अजान का जवाब भी ना दे, बाद में दे। ये सब आदाब है, हर चीज के अदब है। तो इस अमल को हम लोग शुरू कर दें, अल्लाह ताला हमें तौफीक दे, उसकी बरकत से हमें नबी सल्लल्लाहु अलैहि वसल्लम की शफात हमारे लिए मुकद्दर फरमाए और ईमान पर खात्मा भी नसीब फरमाए। वह हदीस शरीफ पढ़ी थी कि या हय्यू या कय्यू, हजरत फरमाते हैं हई का तर्जुमा यह अल्लाह ताला की सिफत है, हजरत ने इसका तर्जुमा फरमाया ए जिंदा हकीकी, ए जिंदा हकीकी ऐ अजलन अबदन व हयातु कुल शयइन बिही मुअब्बदन, कि खुद जिंदा हकीकी हमेशा हमेशा से थे, अल्लाह ताला हमेशा हमेशा रहेंगे और कायनात में जो हर चीज की हयात है वो अल्लाह ताला ही की भीख है, वही भीख हयात की भीख अता फरमाते हैं। इसलिए हजरत वाला रहमतुल्लाह अलैह का अजीब जुमला एक याद आया, फरमाते थे जो उस जिंदा हकीकी पर अपनी हयात को फिदा और कुर्बान करता है, अल्लाह ताला उसको बेमिसल हयात ता फरमाते हैं, और जो जालिम उस जिंदा हकीकी को छोड़कर मरने वालों पर मरता है तो फरमाते उसकी हयात पर, उसकी जिंदगी पर बेशुमार मौत बरसती है, और जो اللہ تعالیٰ پر اپنی زندگی کو فدا و قربان کرتا ہے، اس کی حیات پر اللہ تعالیٰ بے شمار حیات برساتا ہے، بے شمار حیات اس کو عطا فرماتا ہے، اور اس حیات کا نتیجہ یہ نکلتا ہے، فرمایا کہ اس کے پاس مردہ دل، مردوں پر فدا ہونے والے اس کے پاس بیٹھ کر وہ بھی اس سے حیات لے کر وہ بھی اس مالک حقیقی پر فدا اور قربان ہوتے تھے۔ اس لیے حضرت کا جو بھی ایک شعر تھا، ایک شعر ہی عجیب تھا، لیکن اس میں ایک شعر کیا تھا کہ تم لاش کو میری غسل نہ دو، بس خون میں لتھڑی رہنے دو۔ کیا عجیب، یعنی یہ شہید کی شہادت پر ہے کہ شہید پر کو غسل نہیں دیا جاتا، شہید کو غسل نہیں دیا جاتا، اس اور غسل کیوں نہیں دیا جاتا؟ اس کا عاشقانہ جواب حضرت نے دیا، فرمایا تم لاش کو میری غسل نہ دو، بس خون میں لتھڑی رہنے دو، یعنی خون میں لت پت، خون میں خونم خون ہے، خون لگا ہوا ہے گویا اس پر۔ اب لتھڑی کا ترجمہ میں اردو میں اور کیا کروں، ایسا عجیب لفظ ہے کہ میں کیسے اس کا ترجمہ، اتنا ماشاء اللہ۔ جی بات، تو کیا فرمایا کہ تم لاش کو میری غسل نہ دو، بس خون میں لتھڑی رہنے دو، خون لگا ہوا ہے، زخموں سے چور چور ہے، اور وہ زخم کے ساتھ اور خون کے ساتھ یہ عاشقانہ اس کا وجہ فرمائی حضرت نے کہ شہید کو غسل کیوں نہیں دیا جاتا، تم لاش کو میری غسل نہ دو، بس خون میں لتھڑی رہنے دو، کیوں؟ کل خون شہادت میں لتھڑا یہ جسم انہیں دکھلائیں گے۔ واہ، کہ اللہ آپ کے لیے میں نے اپنی جان کا نذرانہ آپ کی محبت میں پیش کیا، یہ دیکھ لیے میں زخموں سے چور، اور آپ کی محبت میں جو میں خون شہادت میں نے آپ کی محبت میں گوارا کیا اور آپ کی محبت میں فدا کیا، قربان کیا، وہ سب خون بھی میں لے کر آپ کے پاس آیا ہوں۔ تو حی کے معنی زندہ حقیقی کے ہیں، حی کے معنی زندہ حقیقی، اور قیوم اللہ تعالی کا نام، ای قائم بذاتہ، جو اپنی ذات سے قائم ہو، محتاج نہیں کسی کا، اور وہ یقوم غیرہ بقدرتہ، اور غیر کو بھی قائم کرے اپنی زبردست قدرت سے۔ حضرت والا رحمت اللہ علیہ ہمارے شیخ دامت برکاتہ میں اکثر یہ مضمون فرماتے ہیں کہ دیکھو یہ دنیا 24,000 میل کا گولا ہے اور اس کا قطر 8,000 میل کا ہے، اور اللہ تعالی نے اس دنیا کو بغیر پلر کے، بغیر ستون کے قائم فرما دیا، اللہ تعالی کی قدرت سے قائم ہے۔ پھر سورج ہے، چاند ہے، ستارے ہیں، کتنے سیارات ہیں، اور اللہ تعالی نے کیا فرمایا کہ ہر ایک کا روٹ ہم نے بنا دیا، سورج اپنے روٹ پر، زمین، چاند، بے شمار ستارے، کتنے سیارے ہیں، ہر ایک کا روٹ ہے، اور کبھی اور روٹ ایسے بنوائے، فرمایا وہ شمس تجری لمستقر لہا، کہ سورج اپنے روٹ پر چلتا ہے، اور آگے عجیب فرمایا کیا، ذالک تقدیر العزیز العلیم، اس کا جو روٹ کو کی کیلکولیشن ہے، اور اس کے روٹ جو ہم نے بنایا، یہ عزیز زبردست قدرت، اور علیم زبردست علم رکھنے والے کی طرف سے، یہ کائنات بنائی، اور وہ اللہ تعالی کے نام سے قائم ہے، زمین ہے وہ اللہ کے نام سے قائم ہے، حیات کائنات کی۔ اس لیے حدیث شریف میں آتا ہے لا تقوم الساعة حتى يقال في الارض الله الله، کہ قیامت اس وقت تک نہیں آئے گی جب تک زمین پر اللہ اللہ کہا جاتا رہے گا۔ سبحان اللہ۔ इसलिए देखिए सुबह रोजाना जिक्र होता है ना, वो जिक्र की मजलिस क्यों? अल्लाह का नाम। हजरत फरमाते थे कि देखो कि जिनके नाम से ये हयात ये आलम कायम है, तो जिनकी जबानों से अल्लाह का नाम निकलेगा उनके आलम का क्या आलम होगा? सुभान अल्लाह, उनके आलम का क्या आलम होगा। और हदीस शरीफ में आता है आगे वफी रिवायतन ला तकुमु साआ अला अहदिन हत्ता यकूल अल्लाह अल्लाह, कि उस शख्स की कयामत उस वक्त तक नहीं आएगी जब तक वो अल्लाह अल्लाह कहता रहेगा। गोया कि जो अल्लाह ताला को भूल गया वो जालिम, बस उसकी कयामत कायम हो गई। तो क्या फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम का कितना मजमून आली मजमून कि या हय्यू या कय्यूम, फरियाद बिरहमती का अस्तगीस। फरमाया देखो इस्तगासा ये अदालती लफ्ज है, अदालत में कहते हैं इस्तगासा दायर कर रही। मुद्दई, मुद्दई कौन है? हम लोग। और इस्तगासा कहां दायर किया? अल्लाह ताला की रहमत की अदालत में, बिरहमती का आपकी रहमत की अदालत में हम फरियाद दाखिल कर रहे हैं। और नबी सल्लल्लाहु अलैहि वसल्लम ने मजमून इस्तगासा भी सिखा दिया, देखो ऐसे बोलना, क्योंकि अल्लाह ताला ने अपना सफीर और अरहमुर राहिमीन जिनकी रहमत की अदालत में हम फरियाद, हमें सिखाई जा रही है। नबी सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर कायनात में अल्लाह ताला का कोई मिजाज शनास नहीं, लिहाजा आपने सिखा दिया देखो ऐसे मांगना। जज से वकील कहते देखो ये जज ऐसा है, तुम ऐसे बोलना और कुछ बात ना करना, रोना शुरू कर देना और ज्यादा हो तो ये साबित करना मैं पागल हूं, जैसे करते सियासतदान भी करते और भी लोग करते कि अपनी जान छुड़ाने के लिए पागल साबित करते, जैसे हजरत वाला ने सुनाया था हमारे प्यारे शेख दामद बरकातुम तशरीफ फरमाए माशाल्लाह, फरमाए कि एक साहब का कोई मुकदमा था तो वकील के पास गया, लोगों के पैसे से देने थे, तो वकील को समझाया कि भाई पैसे देने को तो है नहीं, मुजारबत में पैसे तो सबसे ले लिए, अब वापस करने को पैसा नहीं है क्योंकि मैं लैंड क्रूजर ले ली, प्लाट प्लाट सब बना लिए, अब पैसा कैसे वापस करूं। तो वकील ने उसको सिखाया कि जब जज कोई बात करे तो तुम ये करना टन टनाटन अंगूठा दिखा के, अब वो जज कोई बात करे आगे से वो यही कहे। आखिर अदालत ने कहा भाई ये तो पागल आदमी है, इस पागल से क्या बात करे। खैर मुकदमा उसके हक में खारिज कर दिया, खत्म कर दिया। अब बाहर निकला वकील ने कहा भाई मुबारक हो, निकालो मेरी फीस। उन्होंने कहा टन टनाटन। तो जज जो है उसके देखते हैं जी जज कौन सा है, उसका मिजाज। अल्लाह अकबर, अल्लाह ताला जज नहीं, अल्लाह ताला मालिक है। क्योंकि हजरत फरमाते थे जज जो है वो कानून का पाबंद होता है, काजी कानून का पाबंद होता है, और इसलिए अल्लाह ताला ने मालिक यौमिद्दीन फरमाया कि कयामत के दिन का मालिक है। हजरत फरमाते थे क्यों? इसलिए सिखा दिया कि जो लोग अदल से न बख्शे जाएंगे मैं उनको अपने फजल से जन्नत अता कर दूंगा। ऐसे ऐसे लोग जिंदगी में एक कोई नेकी नहीं, एक दफा नींद में हदीस शरीफ में आता है आंख खुली उसके मुंह से सब इतना निकला अल्लाह, और वो बेखबर सो गया, उसको याद ही नहीं मैंने क्या कहा। कयामत के दिन अल्लाह ताला फरमाएंगे तूने वो जो अल्लाह कहा था मैंने उसको कबूल कर लिया। सुभान अल्लाह, क्या क्या यानी मगफिरत के कैसे कैसे बहाने होंगे वहां पर, कुछ पता नहीं क्या बहाने चीज बनेगी बहाना। इसलिए नेक आमाल की तरफ लेकिन रगबत करें, नेक आमाल का सुन्नतों पर अमल का जखीरा बनाए। अगरचे हमारे बुजुर्गों ने फरमाया उसमें इखलास भी ना हो, अगरचे इखलास ना हो, दिखावा हो, टूटा फूटा हो, लेकिन फिर भी नेक आमाल का जखीरा जमा कर ले, चाहे काड़ कबाड़ी कहे। क्यों? जब एक दफा इन अल्लाह वालों की जूतियों के सदके में मेरे दोस्तों फजल होगा ना, फिर उस वक्त काड़ का बाड़ भी काम आएगा, उस वक्त फिर वो भी बड़े भाव बिकेगा। सुभान अल्लाह। इसलिए नेक अमल पर हरीस रहे, लालची रहे, सुन्नतों पर अमल, नेक अमल, इबादत, जो मौका मिले फायदा उठाए उसे, जखीरा खूब जमा कर ले। तो मजमून सिखा दिया, असलिह ली शानी कुल्ला। अब क्या मजमून अल्लाह ताला की रहमत की अदालत में पेश करना है कि असलिह ली शानी कुल्ला वला तकिल्ली इला नफ्सी तरफत आइन, कि हमारी बंदगी के हर अहवाल की, हर हाल की इस्लाह फरमा दीजिए, हमारी हर हालत अच्छी फरमा दीजिए, और हमें पलक झपकने के बराबर भी हमारे नफ्स के हवाले न फरमाइए। हजरत वाला रहमतुल्लाह अलैह फरमाते थे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नफ्स के हवाले पलक झपकने के बराबर भी न फरमाइए। फरमाया देखो कितनी अजीब बात, पता चला नफ्स जो दुश्मन है, ये नफ्स का जो वार है इतना खतरनाक है, अगर किसी के पास चाकू होगा वो निकालेगा, खोलेगा, हाथ बढ़ाएगा, मारेगा, वक्त है, बंदूक है, निकालेगा, लोड करेगा, ट्रिगर दबाएगा, गोली जाएगी, लगेगी, कितना वक्त और फासला है। लेकिन ये नफ्स जो है ये कैसे वार करता है, यानी पलक झपकने का मौका भी नहीं देता। हजरत वाला ने फरमाया कि मुकर्रर तकरीर कर रहा है, ऐन हालत तकरीर में नफ्स वार करता है, ऐन कि वाह देखो क्या मजामीन है। इसलिए फरमाया कि तीन वक्त में मुकर्रर को अपने हिफाजत की जरूरत है। नंबर एक, यानी इखलास तीन वक्तों में चाहिए। नंबर एक, अमल से पहले, कि वो अमल खालिस अल्लाह के लिए हो। नंबर दो, ऐन हालत अमल और हालत इबादत में, ऐन उस हालत में भी इखलास चाहिए, कि पता चला शुरू में इखलास से इबादत की, शुरू की, बीच में देखा कोई नहीं है, अल्लाह के लिए पढ़ रहे, अब कोई मालदार आ गया, उसने कहा यार ये तो बहुत अच्छा मौका, आज इसको पता चलेगा मैं कितना बड़ा अल्लाह वाला हूं। फिर मैं आया ना उस हालत में भी, पहले तीन मरतबा पढ़ रहा था, अब सात मरतबा शुरू कर दिया, वो भी बड़ा जोर लगा के, सुभान रब्बियल अजीम, खूब जोर लगाकर। फिर मैं आया ना उस हालत में भी चाहिए, और मान लो उस वक्त भी उसने अल्लाह के लिए इबादत खालिस है। फिर मैं अब उस अमल की सारी जिंदगी हिफाजत करनी है, सारी जिंदगी। हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह की बात अक्सर हजरत से सुनी, हजरत वाला रहमतुल्लाह सुनी, कि एक साहब किसी हाजी साहब के आ गए, प्यास लगी, उन्होंने कहा पानी पिला दो। हाजी साहब ने कहा ओ नौकर, वो जो मैं दूसरे हज में मदीना शरीफ से सुराही लेकर आया था उसमें से पानी पिला दे। फरमाते एक जुमलों में दोनों हज का सवाब जाया। क्या जरूरत थी बताने की, दूसरा हज मदीना शरीफ, दूसरा हज, यानी पहला नहीं दूसरा, बता दिया मैं डबल हाजी हूं। तो इसलिए फरमाया अब उस अमल की सारी जिंदगी हिफाजत करनी है, ऐसी कोई बात ना हो, ऐसा ना हो कि एक जुमले में सारी इबादत गई, सारी मेहनत गई, कि जी मैंने बड़ी शेख की खिदमत की है, एक जुमला कहा सब गया, मैंने बड़ी मेहनतें की है, मैंने बड़ी इबादतें की है, मैंने बड़ा माल खर्च किया है, मैंने ये किया है, जरा आया सब गया, बताइए कितने। तो इसलिए फरमाया कि पलक झपक, फिर हजरत ने उसको एक मिसाल समझाया, फरमाया देखो गुलाब जामुन पर मक्खी जैसे ही बैठी फौरन उड़ा दी, फरमाया उसको फौरन उड़ा दो, मक्खी को पकड़कर उसका लेबोरेटरी टेस्ट करो, तो कुछ ना कुछ चुरा के ले गई होगी वो। फरमाया नफ्स भी यही है, नजर नफ्स नजर यूं मारते हुए कितने ही हसीनों का हुस्न चुरा के ले जाता है, इसलिए कितने आशिक होते कहते हैं कि 10 साल पहले एक माशूका पर हल्की सी नजर पड़ी थी, دل پر اب تک اس کا زخم لگا ہوا ہے، جگر پہ اب تک اس کا گھاؤ لگا ہوا ہے، بڈھے ہو گئے، بڈھے ہو گئے لیکن پرانی گلی سے گزر گئے، 40 سال بعد بھی وہ زخم یاد آ جاتا ہے، یا اس معشوقہ کا بھائی 40 سال بعد بھی مل گیا تو وہ یاد آ جاتا ہے پرانا زخم، پھر وہ درد اٹھنے لگتا ہے. ایسا ہے نفس، اور پوری دیوار کھڑی کر لیتا ہے. ذرا سا حسن کا نقطہ نظر آ جائے، یہ بہت بڑا آرکیٹیکٹر بھی ہے، انجینئر، ذرا سے نقطے پر پوری دیوار کھڑی کر لیتا ہے. تو جیسے حضرت والا سناتے ہیں نا، حضرت والا دام رکھا تم، فرمایا جو نابینا ہوتے ہیں نا ان کی حس بڑی تیز ہوتی ہے. فرمایا کہ ایک حضرت مفتی نظام الدین صاحب رحمۃ اللہ علیہ نے ایک نابینا کو بھیجا حضرت کی خدمت میں، کہ حضرت کا ماشاءاللہ آتے مدد کا، کہ اس کے لیے تو اس کی شادی تھی. تو حضرت نے مزاج ہے ماشاءاللہ محبت کا کہ خوش طبعی فرماتے ہیں، قاری صاحب کو ایسے چھیڑا کہ ارے قاری صاحب جو جس سے تو شادی کر رہا ہے ایسی ہوگی کالی کلوٹی چڑیل کی طرح سے. اس نے کہا نہیں حضرت صاحب. حضرت فرمایا اس نے کہا کہ بڑی سنگ مرمر کی طرح ہیں، ریشم کی طرح ہیں، کبھی تو نے دیکھا نہیں ہے، تجھے کیسے پتا چلا؟ کہا حضرت صاحب جب میں پہلی دفعہ پڑھانے گیا، جب اس نے اعوذ باللہ پڑھا، اس اعوذ باللہ سے ہی میں نعوذ باللہ ہو گیا. میں سمجھ گیا کہ ہے جس کی آواز اتنی شیریں ہے اس کا سراپا کیسا ہوگا. کیا یہ نفس ہے؟ دیکھا آپ نے، یہ نفس ہے کہ وہ پوری عمارت کھڑی کر لیتا ہے. اس لیے حضرت نے یہاں تک فرمایا کہ فرمایا کسی بڈھی معشوقہ کو بھی نہ دیکھو، بڈھے معشوق کو بھی نہ دیکھو، کیونکہ حسن کے ترسے ہوئے، عشق کے مارے ہوئے. بازو کا مزاج بڑا رومانٹک ہوتا ہے، حسن کے ان کے لیے بھی اللہ جزائے خیر دے، کتنی پیاری بات فرمائی، حسن کے ترسے ہوئے، عشق کے مارے ہوئے، مست ہو جاتے ہیں آثار قدیمہ دیکھ کر. کھنڈرات کو دیکھ کر بتاتے ہیں کہ کھنڈرات بتاتے ہیں کہ عمارت شاندار تھی. فرمایا اپنی گاڑی ریورس کر لیتے، کیسٹ کو ریورس کر کے لے جاتے ہیں پورا. اس نے فرمایا اس سے بھی احتیاط کریں. تو نفس، یہ نفس اس کو اتنا وار خطرناک کہ یہ پلک جھپکنے میں بھی وار کر دیتا ہے. عبادات ہے، معاملات ہیں، حسن کا نقطہ دکھا دیتا ہے. کہتا ہے کہ حضرت نے اس لیے فرمایا، حضرت نے نام رکھا، فرمایا جو صوفی ہوتا ہے نا وہ صوفی متقی ہوتا ہے، اور اس صوفی جو متقی صوفی ہے اس کا تقوی جھٹکے مار ہوتا ہے. فرمایا صوفی کا جھٹکے مار تقوی کیا ہوتا ہے؟ اب صوفی صاحب ہیں، اللہ والے بھی ہیں، یہ جھٹکا مارا، ضرب لگائی، مل جا، ضرب لگائی، اور کیا ہوا؟ اس معشوقہ کو دل میں بسیا. اب یہاں کیا عالم ہے؟ ارے دیکھا حضرت کتنے اللہ والے ہیں، کتنے فیض یافتہ ہیں، ایسا جھٹکا مار کر گردن بچائی کہ اللہ اکبر. پتہ نہیں ہے کہ کیا حال ہے، وہ ساری تصویر کشی کر لی، اس معشوقہ کی تصویر اندر بسا لی. سبحان اللہ، کیا عجیب مضمون ہے. اس لیے فرمایا بعض مرتبہ صاحب یہ نفس جو ہے غصے کی حالت میں بھی بدنظری کرتا ہے. حضرت والا کا ایک سفر تھا، ایک صاحب حضرت کے ساتھ تھے، تو ایئر ہوسٹس سے کوئی معاملہ ہوا، اس نے کچھ تاخیر کر دی. اب وہ انگریزی میں اس کو ڈانٹ رہے، دیکھ کر آنکھیں نکال نکال کر. حضرت والا نے کچھ نہیں فرمایا، پھر وہ واپس چلی گئی تو حضرت نے فرمایا، اللہ تربیت کا انداز، فرمایا نفس بھی کیا چیز ہوتا ہے، صوفی صاحب غصے میں اور آنکھیں نکال لال لال آنکھوں سے اس کو دیکھ رہے ہیں، کچھ کہنا تھا تو دیکھنے کی کیا ضرورت ہے. فرمایا یہ ہے، اور فرمایا اسی طرح تراحم، حالت رحم میں بھی نفس اخذ کرتا ہے، حالت رحم میں بھی، ہائے بیچاری جوانی میں بیوہ ہو گئی، रहा है बेचारी को देखो, अभी तो उसके खेलने के दिन थे। एक साहब का दोस्त का इंतकाल हो गया, वो कहीं सफर पर थे, आए वापस तो पर्दा उर्दा थानी बेवा के पास पहुंच जाए। उन्हें कहा बहुत अफसोस हुआ, बड़ा दिल दुखा, अगर मेरे यार मेरे दोस्त की कोई निशानी हो जिसको मैं सीने से लगा लूं तो वो मुझे दे दीजिए। नहीं आप बस थोड़े दिन इद्दत का इंतजार, खत्म होने का इंतजार कर लीजिए। तो फरमाया ये भी हालत है, ऐसा है नफ्स कि रहम की हालत है, हाय बेचारी देखो बेवा। और उमन जवान बेवा पर ये ज्यादा रहम आता, बुढ़ी पर नहीं आता। एक बड़े मियां की बीवी मर गई, बहुत रो रहे थे मोहल्ले वाली है जमा, रिश्तेदार ने जमा, चलो क्या बात है भाई, हाय मेरी रोटी कौन पकाएगा। एक ने कहा मैं पका दूंगी, रोना बंद नहीं हुआ। अब क्या हुआ, खाना कौन पकाएगा, जी मैं पका दूंगी। हाय सफाई कौन करेगा, हाय मैं कर दूंगी। सबने आखिर कर, फिर भी रोना बंद नहीं हुआ। आखिर में कहने लगे अब क्या बात है, कहा मेरे साथ सोएगी कौन। तो नफ्स अजीब चीज है, हालत रहम, हाय बेचारी यतीम लड़की है। इसे हजरत ने फरमाया जब नफ्स यू, जब जबान पे यू आए, फरमाया इसने मैं हलाम लज्जत को बरामद कर लिया, बेचारी यतीम लड़की। भाई बुढ़ी भी तो बेवा होती है, उस बेचारी को कौन पूछ रहा है, जवान बेवा पर ही सबको रहम आ रहा है। ये आलम, ये नफ्स है। और फिर ताज्जुब की निगाह से भी नफ्स बदल जाता था, अरे कैसा लिबास मौलाना साहब, देखिए अजीब अजीब स्ट्रेंज याओ। फरमाया ये हालत है ताज्जुब पे भी नफ्स जो है वो अपने हराम लज़्ज़त को बरामद कर रहा है, ऐसा हाल। और फरमाया ऐन हालत आहोजारी में, रोने की हालत में भी नफ्स जो है वो हराम लज़्ज़त लेता है कि शेख की महफिल है, रो रहे आंसू से, देख रहे किस किस ने मेरे आंसू देखे। फरमाया ये भी हालत है। आह अल्लाह ताला जज़ा अज़ीज़ ने कितने यानी जुज़ियात बता दी कि नफ्स के वार किस किस तरीके से होते हैं। अल्लाह पर अल्लाह जज़ा अज़ीज़ अता फरमाए और इस दुआ को मांगने का मामूल बनाए। अल्लाह ताला अपने क्रम से हमारी कामिल इस्लाह फरमा दे, सर से लेकर पांव तक हमारी बंदगी की हर सांस अल्लाह पर फिदा हो, हमारा जाहिर हमारा बातिन और इस नफ्स के शर से बचाए। फरमाया बस नफ्स हटा फिर अल्लाह ही अल्लाह है, सुभान अल्लाह। हज़रत मूसा अलैहिस्सलाम से अल्लाह ताला ने फरमाया था दा नफ्स का वताल, नफ्स हटा और चला, यानी अल्लाह के रस्ते खुले हुए, बस नफ्स हटा, अल्लाह की रहमत खासा हुई वो रहमत। इसलिए फरमाया रहमत से मांगो, क्योंकि इल्लामा रहिमा रब्बी फरमाया कि रहमत हुई, अल्लाह की रहमत का साया बस हम पर हो जाए। अब अल्लाह की रहमत का साया कहां से मिलेगा, ये इन अल्लाह वालों की जूतियां हैं, ये इनकी सोहबतें हैं, यहां पर अल्लाह की रहमत बरसती है मेरे प्यारे दोस्तों। अल्लाह ताला हम सब पर फजल फरमाए, इस दुआ को मांगने की तौफीक अता फरमाए। या हय्यु या कय्यूम बिरहमतिका अस्तगीस, हजरत फरमाते थे हजरत मौलिया साहब रहमतुल्लाह अलैह इस दुआ को ऐसे मांगते थे, या हय्यु या कय्यूम बिरहमतिका अस्तगीस اصلح لي شأني كله ولا تكلني الى نفسي طرفة عين واخر دعوانا الحمد لله
السلام عليكم ورحمة الله وبركاته تمام حضرات